आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
मैले जाने पृथ्वीमा तपाई बाहेको छैन, मेरो मन तन्हार छ, मेरो मन तन्हार छ, तर परमेश्वर हुँ मेरो चट्टान, मेरो मन तन्हार छ, मेरो मन तन्हार छ, तर परमेश्वर हुँ मेरो चट्टान। मैले जाने पृथ्वीमा तपाई बाहेको छैन, मेरो मन तन्हार छ, मेरो मन तन्हार छ, तर परमेश्वर हो मेरो चट्टान, मेरो मन तन्हार छ, मेरो मन तन्हार छ, तर परमेश्वर मेरो
श्रोता, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाईँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह, साथै नमस्कार। स्वागत गर्न चाहन्छु आज पनि तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा। आज पनि परमेश्वर आफ्नो वचनद्वारा हामी हरेकसँग बातचित गर्नुहुनेछ। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह एक अध्यायबाट गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषय देख्छौ कि दुई मानिस, दुई बाटो र दुई लक्ष्य, यो नै त्यो भजन हो जुनले उत्पत्ति खण्डलाई आरम्भ गर्दछ। यो अध्याय यो भौतिक संसारको बदलामा मानिसको उल्लेख हुँदै आरम्भ हुन्छ। यो भजनले धन्य मानिसको अर्थात हर्षित मानिसको बारेमा कुरा गर्दछ। धन्य मानिस अधर्मी मानिसको ठिक विपरीतमा उभिन्छ। यो अन्त्यमा आदम र ख्रिष्टको तस्विर पनि हो, जो अईश्वरीय दुष्ट अधर्मी र उपहास गर्ने र गिल्ला गर्नेहरूको बीचमा हुनुहुन्छ। हामी कहिलेकाहीँ प्रभुको बारेमा सोच्दछौ कि उहाँ दुःखको, शोकको र खिन्नताको मानिस हुनुहुन्छ, अनि पेन्टिङ गरी बनाएको उहाँको तस्विरमा उहाँलाई अति नै निराश र दुखित व्यक्तिको रूपमा व्यक्त गरिन्छ। यो सत्य हो कि यसैयाले भनेका छन् कि ख्रिष्ट दुःखको, शोकको र कष्टको मानिस हुनुहुन्थ्यो। तर मित्र, तपाईँ निरन्तर अगाडि किन पढ्नुहुन्न कि यसैयाको पुस्तकमा तपाईँले देख्न सक्नुहुनेछ कि ख्रिष्टसँग स्वयं आफैको दुःख कष्ट थिएन। यो कुरा याद राखौं। यसैया 53 अध्यायको 4 पदले भन्दछ, निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो र हाम्रो दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झौं। मित्र, यो हाम्रो शोक, दुःख र पीड़ा थियो जुन उहाँले भोगिरहनु भएको थियो। उहाँ हर्षित र आनन्दित ख्रिष्ट हुनुहुन्थ्यो। यो नै उहाँको तस्विर हो। मित्र, सबभन्दा पहिले हामी हेर्नेछौ धन्य मानिसको अभ्यास। भजन संग्रह 1 अध्यायको 1 पदमा लेखिएको छ, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन अनि गिल्ला गर्नेहरूको संगतमा बस्दैन। यो पदले धन्य मानिसको अभ्यासको बारेमा बताउँछ। यो भजनको अगाडि हामी धन्य मानिसको शक्तिको र अन्त्यमा उसको स्थिरताको बारेमा हेर्नेछौ। यो पहिलो पदमा हामी धन्य मानिसको नकारात्मक पक्षको बारेमा पाउँछौ। हामीलाई भनिएको छ कि धन्य मानिसले त्यसो गर्दैन, उसो गर्दैन। यहाँ हामी 3 स्थितिहरू देख्छौ। त्यो मानिस धन्य हो अर्थात त्यो मानिस खुशी हर्षित मानिस हो जो दुष्टहरूको युक्तिमा चल्दैन, न त पापीहरूको मार्गमा खड़ा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा बस्छ। जुन मानिसले यो सब गर्छ त्यो धन्य अर्थात खुशी हर्षित मानिस होइन। यो 3 स्तरहरूमा भएर जान्छ। पहिलो, ऊ दुष्टहरूसँग सामेल हुँदछ। दोस्रो, पापीहरूको मार्गमा आउँदछ। र तेस्रो, गिल्ला गर्नेहरूको बैठकमा बस्दछ। मतलब तिनीहरूसँग मिल्दछ। त्यहाँ निश्चय नै प्रतिगमन अर्थात पछि हटाइ, अवोन्नति अर्थात रास र पतन छन्। धन्य मानिस दुष्टहरूको युक्तिमा अर्थात सल्लाहमा चल्दैन, उसले तिनीहरूको कुरा सुन्दैन। के तपाईँले यो कुरालाई ध्यान दिनुभएको छ कि प्रभु येशूले त आफू स्वयंको कारण वा आफ्नै स्वयंको दिमागको निर्णयको निम्ति कहिले पनि आधारको रूपमा आफ्नै सहायता लिनु भएन। उहाँले आफ्ना चेलाहरूलाई कहिले यो भन्नुभएन कि हेर, हामी फेरि गलिलमा गइरहेका छौं, मैले केही समयदेखि यस विषयमा गम्भीर तरिकामा विचार गरिरहेको छु र म तिमीहरूभन्दा बुद्धिमानी छु र म सोच्दछु कि मेरो विचार र दृष्टिकोण अनुसार यो काम गर्नु अति नै उत्तम कुरा हो। यस तरिकामा उहाँ आफ्ना चेलाहरूसँग पेश आउनु भएन। उहाँले सधैँ भन्नुहुन्थ्यो, म यरुसलेममा गइरहेको छु किनभने यो मेरो पिताको इच्छा हो। उहाँले आफ्नो पितासँग समय बिताउनुहुन्थ्यो र उहाँ जान्नुहुन्थ्यो कि पिताको इच्छा के थियो, अनि त्यस आधारमा उहाँ निश्चित क्षेत्रहरूमा लाग्नुहुन्थ्यो। मेरो मित्र, सल्लाहलाई सुन्ने एउटा कुरा हो भने अनि असल सल्लाह यथोचित अनि ठिक असल हुन्छ, तर निश्चय नै दुष्टहरूको सल्लाहलाई सुन्नु हुँदैन। हामी विश्वासद्वारा हिँड्नुपर्छ। दुष्टहरू को हुन्? तिनीहरू ती मानिसहरू हुन् जसले परमेश्वरलाई वास्ता गर्दैनन्। तिनीहरूका आँखाका सामुने परमेश्वरको डर भए केही छैन। तिनीहरू त्यस किसिमको जीवन जिउँछन् कि मानव त्यहाँ परमेश्वर नै हुनुहुन्न। हाम्रो वरिपरि हजारौं मानिसहरू यस्तै छन्। तिनीहरू एका बिहानै उठ्छन्। तिनीहरू कहिले पनि परमेश्वरका प्रार्थनामा फर्कन्दैनन्। उहाँलाई कहिले पनि धन्यवाद दिँदैनन्। पूरा रात सुरक्षित राख्नुभएको निम्ति वा असल भोजनहरू प्रबन्ध गर्नुभएको निम्ति वा अरू कुनै भलाइको काम गर्नुभएको निम्ति तिनीहरूले उहाँलाई वास्ता नगरी आफ्नो बाटोमा आफ्नो इच्छा अनुसार निरन्तर अगाडि बढ्छ। तिनीहरू दुष्ट हुन् र दुष्टलाई अंग्रेजी बाइबल अनुसार अईश्वरीय मानिस भनिएको छ, जसले परमेश्वरलाई व्यवस्था गर्छन्। दुष्टले कुनै मानिसले अरूलाई सल्लाह दिन्छन् र अहिले हामी उसलाई पापीहरूको चालमा, दुष्टको चालमा उभिरहेको देख्छौ, किनकि उसलाई कुनै दुष्टले, कुनै पापीले सल्लाह र परामर्श दिन्छन्। यो नै पापीले उसलाई त्यहाँबाट लिँदछ। पापको अर्थ हो मिस द मार्क, अर्थात चिन्हलाई चुकाउनु। तिनीहरूले यथोचित जीवन जिउँदैनन्। यिनै व्यक्तिहरूको बारेमा शास्त्रले बताउँछ जब यसले भन्दछ हितोपदेश 14:13, मुखमा हाँसो भए पनि हृदयमा वेदना हुन सक्छ। 14:12, कुनै बाटो मानिसको नजरमा ठिक देखिएला तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ। फेरि शास्त्रले भन्दछ मानिसको चालचलन उसको आफ्नो दृष्टिमा शुद्ध र असल होला। पापीले सोच्ला कि ऊ बिल्कुल ठिक छ, तर पापी हो। परमेश्वरको वचनले भन्दछ यसैया 55:7, दुष्टले आफ्नो बाटो र अधर्मीले आफ्नो विचार त्यागोस् र परमप्रभुतिर फर्कुस् र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ। हाम्रो परमेश्वरतर्फ त्यो फर्कुस् र उहाँले त्यसलाई सित्तैमा क्षमा गर्नुहुनेछ। फेरि शास्त्रले यो पनि भन्दछ यसैया 43:7, हरेक जो मेरो नाउँद्वारा बोलाएको छ, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु, जसको आकार मैले नै रचे र बनाए। परमेश्वर पिताले हाम्रो दोषको सबै भार उहाँमाथि हालिदिनुभयो। हामी पापीहरू हौ, त्यो नै हाम्रो तस्विर हो। मित्र, मैले अघि नै भने कि दुष्टले कुनै मानिसलाई सल्लाह दिन्छ, त्यसपछि हामी थाहा पाउँछौ कि त्यो मानिस पनि यस दुष्टको पापी चालमा अर्थात मार्गमा उभिएको। त्यसपछि पापीहरूको चालमा उभिने कुराको अर्को एक कदम पतनको स्तर चाहिँ गिल्ला गर्नेहरूको बैठकमा बसायो। गिल्ला गर्नेहरू चाहिँ नास्तिकहरू हुन्। अहिले पापीले अर्थात कुनै मानिसले जवान मानिसलाई त्यहाँ बसाउँछ। हामीलाई भनिएको छ कि तेस्रो स्तर हो ऊ गिल्ला गर्नेहरूको बैठकमा बस्दछ। उसले केवल परमेश्वरलाई मात्र अस्वीकार गर्दैन, तर उसले परमेश्वरको विरूद्ध घृणाको र शत्रुताको प्रदर्शन गर्दछ। यो कुरा आज हामी पनि देख्छौ। गिल्ला गर्नेहरू, उपहास गर्नेहरू तिनीहरू नै ती मानिस हुन् जसले बिल्कुल परमेश्वरलाई नै विरोध गर्दछन्। तिनीहरू बाइबलको कुरा सुन्न चाहँदैनन्, इन्कार गर्छन्, अस्वीकार गर्छन्। मित्र, परमेश्वरलाई इन्कार गर्नु र अस्वीकार गर्नु जस्तो नीच कुरा यो संसारमा अरू केही छैन। यदि तपाईँ तिनीहरूको बारेमा परमेश्वरको मनोवृत्तिलाई जान्न चाहनुहुन्छ भने यो यहाँ छ, ध्यानसँग सुन्नुहोस्। हितोपदेश 3:34, अभिमानी गिल्ला गर्नेहरूलाई उहाँले गिल्लामा उडाउनुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ। मित्र, यो निश्चय नै भयानक र डरलाग्दो तस्विर हो जुन यहाँ प्रस्तुत गरिएको छ। अहिले यो नकारात्मक पक्ष हो, यो नै धन्य मानिसले गर्दैन। अनि अर्को पदमा हामी धन्य मानिसले गर्ने कुराहरूलाई हेर्नेछौ जुन सकारात्मक पक्ष हो। 2 तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ र त्यसले दिनरात उहाँको व्यवस्थामा मनन गर्छ। मित्र, हामीले एक पदमा देख्यौं कि धन्य मानिसले गर्न नहुने नकारात्मक कुरा। अब यहाँ हामी 2 देख्छौ सकारात्मक पक्ष जुन धन्य मानिसले गर्छ। पहिलो हो ऊ परमप्रभुको व्यवस्थामा प्रसन्न हुन्छ। परमेश्वरको जनको प्रसन्नता र आनन्द नै परमेश्वरको व्यवस्थामा छ। अर्को शब्दमा उसले परमेश्वरको वचनमा आनन्द पाउँछ। मित्र, धेरै मण्डलीका सदस्यहरूको निम्ति बाइबल सन्देश पट्याई लाग्दो छ। यो यस्तो कुनै भारी वा पट्याई लाग्दो कुरा होइन, अर्थात परमेश्वरको वचन पढ्ने र अध्ययन गर्ने काम वास्तविक आनन्द र प्रसन्नता हो। त्यो मानिस धन्य हो, अर्थात त्यो मानिस प्रसन्न हो जसको प्रसन्नता परमप्रभुको व्यवस्थामा छ। विशेष गरी ख्रिस्टियन जगतमा त्यहाँ आज आँसु, सुस्केरा, चित्कार, टुटेका हृदय, टुटेका परिवार र विध्वंसका जीवनहरू छन् जुन परमेश्वरको व्यवस्था उल्लंघनको परिणाम स्वरूप छन्। परमेश्वरको वचनले यो स्पष्ट पार्दछ कि यहाँ 1 योहन्ना 5:3 परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौ र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्। आज विश्वासीहरूको निम्ति उहाँको आज्ञा कडा छैन। उहाँको आज्ञाहरू केवल 10 मात्र होइनन्। त्यसपछि दोस्रो कुरा भनिएको छ, दिनरात त्यसले के गर्छ, उहाँको व्यवस्थामा नै ध्यान दिन्छ। यहाँ उल्लेखित शब्द ध्यान अलंकारिक शब्द हो। यसले संकेत गर्ने कुरा चाहिँ गाई गुरूले एकपटक घाँस खाइसकेपछि फेरि उभिएर वा बसेर आराम तरिकाले त्यो खाइसकेको घाँसलाई उकल्दै फेरि चपाउँछ र निल्दै गरेको तस्विर हो। सम्भवत तपाईँले देख्नु भएको होला, विचार गर्नुहोस्, गाईले वा गोरूले मैदानमा मजाले चरिसकेपछि वा घाँस खाइसकेपछि फेरि केही समयपछि आरामले खाइसकेको घाँसलाई उकाल्दै चपाउँदै फेरि निल्छ। यो प्रक्रिया चलिरहन्छ। मित्र, हामीले पनि त्यस्तै गर्नुपर्छ। जब हामी वचनमा ध्यान गर्दछौ, मनन गर्दछौ, हामीले पढ़िसकेको कुरामा फेरि बारम्बार फर्किजानुपर्छ। यो कुरालाई ध्यान दिनुहोस्। याकूबले ऐनामा आफ्नो अनुसार हेर्ने मानिसको बारेमा बताउँछ। याकूब 1:24 पदमा भनिएको छ, किनकि त्यसले आफैले हेर्छ र गइहाल्छ र त्यो आफै कस्तो थियो त्यो तुरन्तै बिर्सिहाल्छ। हामीले परमेश्वरको वचनमा मनन र ध्यान गर्नुपर्छ, जुन परमेश्वरको ऐना हो, र यसले हामीलाई वास्तवमा हामी के हौ र कस्तो छौ सो कुरा देखाउँछ। हामीले परमेश्वरलाई हाम्रो जीवनलाई बाहिरी आकृति दिन अनुमति दिनुपर्छ। दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ। दिनरात, हप्तामा एक दिन होइन, दिनरात। मित्र, परमेश्वरसँग त्यस्तो कार्य वा त्यस्तो योजना छैन जुनद्वारा तपाईँ विश्वासीको रूपमा बढ़न र विकास हुन सक्नुहुन्छ। यो त केवल उहाँको वचनद्वारा मात्र सम्भव छ। तपाईँ मण्डलीको क्रियाकलापमा कमिला जस्तै व्यस्त हुन सक्नुहुन्छ, तर तपाईँ त्यस्तो क्रियाकलापमा व्यस्त रहने कामले आत्मिक रूपमा बढ़न सक्नुहुन्न। तपाईँले उहाँको वचनमा ध्यान दिएर र मनन गरेर मात्र आत्मिक रूपमा बढ़न सक्नुहुन्छ। मतलब उहाँको वचनमा बारम्बार पटक पटक तपाईँले मनन गर्नु र ध्यान दिनु आवश्यक छ। अनि जसले तपाईँको आत्मिक जीवनमा ठूलो काम गर्छ, त्यसले तपाईँको आत्मिक जीवनमा भिन्नता ल्याउँदछ। त्यो नै धन्य मानिसको अभ्यास हो। त्यसपछि हामी धन्य मानिसको शक्तिको बारेमा देख्छौ कि त्यसले कहाँबाट त्यो शक्ति पाउँछ भन्दा 3 पदमा लेखिएको छ, त्यो खोलाको किनारमा रोपेको बोट जस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ अनि जसको पात कहिले ओइल्याउँदैन, त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। धन्य मानिस खोलाको किनारमा रोपेको बोट जस्तै हुन्छ। यसमा उल्लेखित नदीहरू हिब्रूमा उक्तम सूचक हो। यो प्रचुरताको, प्रशस्तताको अत्युक्ति हो। धन्य मानिस रोपिन्दछ, प्रशस्त पानी मिल्छ र त्यसको बोट बढ्छ। परमेश्वरका रूखहरू अर्थात बोटहरू, तिनीहरू कति पनि जंगलका अन्य वनस्पतिहरू जस्तै स्वयं आफै पलाउने बोट बिर जस्तो होइन। म सोच्दछु कि त्यो तस्विरले आत्मिक रूपमा नयाँ गरी जन्मने तथ्यको संकेत गर्दछ। यसैया 61:3 पदले भन्दछ, र सियोनमा विलाप गर्नेहरूलाई खरानीको सट्टा सुन्दरताको मुकुट र शोकको सट्टा आनन्दको तेल लगाइदिन, निराश मनको सट्टा प्रशंसाको पोषक पहिराइदिन, उहाँका गौरवको प्रदर्शन होस् भनेर परमप्रभुले नै रोप्नु भएको धार्मिकताका फलाटहरू तिनीहरू कहलाइनेछन्। परमेश्वरले जंगलमा उम्रने रूखहरूको प्रयोग गर्नुहुन्न। मित्र, उहाँका रूखहरू, बोटहरू, वृक्षहरू नयाँ गरी जन्मिएका र लिएका र परमेश्वरको बगैंचामा रोपेका हुन्, जुन खोलाको किनारमा स्थापित गरिएको छ। खोलाको किनारको मतलब के हो? त्यसको मतलब परमेश्वरको वचन हो। कसैले सोध्ला कि परमेश्वरको वचन के हो, के तपाईँ यसमा निश्चित हुनुहुन्छ? निश्चय नै म जान्दछु। यसैया 55:10-11 पदमा हामीलाई बताइएको छ, जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमीनलाई भिजाएर बाली उमार्छ र छर्नेलाई बिउ र खानेलाई भोजन दिन्छ, त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो म काम व्यर्थै फर्कन्दैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु त्यसमा त्यो सफल हुनेछ। परमेश्वर चाहनुहुन्छ कि उहाँको वचन वर्षा जस्तै भएको र झरेको। रेडियो त्यो गर्न उत्तम माध्यम हो। यसले परमेश्वरको वचन चारैतिर वर्षा जस्तै छरिरहेको छ, जसरी वर्षा झर्छ र चारैतिर फैलिन्छ। हामीले परमेश्वरको वचनलाई चारैतिर फैलाउनु पर्छ, र यसले केही कुराको उत्पादन गर्छ, फलाउँछ र ती रूखहरूलाई बढ़ाउँदछ। यसले जीवनलाई बचाइराख्छ, त्यसले शुद्धिकरण पनि गर्दछ, अनि हरेक रूखले आफ्नो ऋतुमा फल दिन्छ। यो कुरा हामीले बुझ्न आवश्यक छ। यो कुरालाई नोट गर्न महत्वपूर्ण छ कि परमेश्वरका रूखहरूले सबै ऋतुहरूमा फल दिँदैनन्, तिनीहरूले आफ्नो ऋतुमा फल दिन्छन्, अनि शक्ति चाहिँ परमेश्वरको वचनमा छ। परमेश्वरको वचनमा छ। आज धेरै मानिसहरू निराश हुन्छन्, तिनीहरूको आत्मा जित्ने आफ्नो लक्ष्य प्राप्त गर्दैनन्। हाम्रो परिश्रमको बावजुद पनि, ठूलो बावजुदको परिश्रमको बावजुद पनि हो मित्र, मलाई केवल परमेश्वरको वचन प्रचार गर्नको लागि मात्र बोलाइएको हो। अनि ख्रिष्टमा मानिसहरू ल्याउने काम चाहिँ पवित्र आत्माको काम हो। उहाँले यो आफ्नै समयमा तपाईँ र मेरो माध्यमबाट गर्नुहुन्छ। हामीले केवल परमेश्वरको वचन दिनुपर्छ। जब हामी यो गर्छौं, हाम्रो परमेश्वरले हामीद्वारा यो काम गर्नुहुन्छ। मित्र, म के विश्वास गर्छु भने ख्रिस्टियनहरूको प्राथमिक कर्तव्य आत्मा जित्नु होइन, तर परमेश्वरको वचन दिनु हो। अनि यसले आफ्नो फल आफ्नै समयमा ल्याउँछ। फल ल्याउने समय छ। मसँग केही आँपका, कटरका, अम्बाका रूखहरू छन् र तिनीहरूले आफ्नो समयमा मलाई फल दिन्छन्। यसकारण फल फल्ने विशेष समय हुन्छ। त्यसै कारण बिउ छर्ने कुराको र यसलाई फल उत्पादन गर्ने र सहायता गर्ने तयारीको लामो समय लाग्छ। ट्र्याक्स, पर्चाहरू सबैतिर बाँड्नुहोस्। त्यसको महान महत्व हुन सक्छ। मित्र, हामी चाहिँ जीवित परमेश्वरको वचन दिने काममा छौं अनि यसको हेरचाह र स्याहार सुसार गर्न आवश्यक छ। यसले हेरचाहको समय लिन्छ। यसपछि अगाडि यो पनि भनिएको छ कि यसको पात कहिले ओल्याउँदैन अनि यो पात चाहिँ ख्रिस्टियनहरूको बाहिरी साक्षी हो। त्यो नै एक कुरा हो जुन सबै समयमा हुनुपर्दछ, अर्थात एभरग्रीन हुनुपर्दछ, हराभरा हुनुपर्दछ। परमेश्वरका रूखहरू सधैँ हरियाली हुन्छन्। तिनीहरूले कहिले पनि आफ्नो साक्षी गुमाउँदैनन्, न गुमाउनु नै हुँदैन। मित्र, हरेक ख्रिस्टियन सधैँ हरिया रहनेहरू हुन्। तपाईँको पात बाहिरी साक्षी हो जुन तपाईँसँग यो संसारमा ख्रिस्टको लागि छ। आज हामीले हाम्रो पातहरू कस्तो छ त भन्ने कुरालाई गम्भीर तरिकामा विचार गर्नुपर्छ। अनि तीन पदको अन्तिम खण्डमा भनिएको छ, त्यसले जे गर्छ त्यसमा त्यो सफल हुन्छ। पुरानो नियममा परमेश्वरले आफ्ना जनहरूलाई भौतिक आशिषहरूले प्रतिज्ञा गर्नुभयो। मलाई लाग्छ ती आशिषहरू आज विश्वासीहरूको लागि होइन। यदि तपाईँले ती कुराहरू पाउनुभएको छ भने उहाँले प्रतिज्ञा गर्नुभएको भन्दा धेरै कुरा उहाँले गर्नुभएकोमा उहाँलाई, परमेश्वरलाई धन्यवाद दिन सक्नुहुन्छ। आज हामीसँग सबभन्दा ठूलो आशिषहरू त्यो हो, ख्रिस्टलाई पाउनु। त्यसपछि धन्य मानिसको स्थायित्वलाई देख्छौ। दुष्टहरूको असुरक्षालाई ध्यान दिनुहोस्। 4 र 5 पदमा लेखिएको छ, दुष्टहरू त्यस्ता हुँदैनन्, तिनीहरू बतासले उडाएर लैजाने भूज जस्तो हुन्छन्। यसकारण दुष्टहरू न्यायको दिनमा टिक्ने छैनन् र पापीहरूले धर्मीहरूको सभामा स्थान पाउने छैनन्। 2 मानिस, 2 बाटोहरू र 2 लक्ष्यहरू। एउटा चाहिँ मृत्युतिर डोर्याउने बाटो हो, अर्को चाहिँ जीवनतिर डोर्याउने बाटो हो। परमेश्वरले भन्नुहुन्छ कुन कुरा सही छ र कुन कुरा चाहिँ गलत हो। हामी त्यस दिनमा छौं। मानिसहरू जान्दैनन् कि कुन कुरा गलत हो। परमेश्वर निश्चित हुनुहुन्छ। उहाँको वचन नयाँ पीढ़ीको दर्शनशास्त्रसँग परिवर्तन हुँदैन। भनिएको छ दुष्टहरू त त्यस्ता हुँदैनन्, तर बतासले उडाएर लैजाने भूज जस्तै हुन्छन्। यसकारण दुष्टहरू इन्साफमा खड़ा रहने छैनन्, न त पापीहरू सधैँ पापीहरूको मार्गमा नै खड़ा रहनेछन्। अनि 6 पदमा लेखिएको छ, किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ तर दुष्टहरूको मार्ग नष्ट गर्नुहुन्छ। मित्र, दुष्टहरू नष्ट हुनेछन्। हितोपदेश 10:28 भनिएको छ, धर्मीको आशाले हर्षित तुल्याउँछ तर दुष्टका आशाहरू फासफुस हुन्छ। धर्मीको आशा पलाउँछ तर दुष्टको आशा ओइल्याउँछ। हामीले भनेको छ मत्ती 7:13-14 साँगुरो ढोकाबाट भित्र पस्छ, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने जीवनमा पुर्याउने ढोका साँगुरो हुन्छ र बाटो कठिन हुन्छ जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेटाउने थोरै नै हुन्छन्। अनि युहान्ना 10:10 यसो भन्नुहुन्छ, चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिमीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। त्यो धन्य मानिसको कति महिमित तस्वीर या भजनको पहिलो अध्यायमा प्रस्तुत गरिएको छ।
यसु आए बस्नलाई भलो हुन्छ सबैको, जीवन दिँदा येशूलाई भलो हुन्छ सबैको जीवन दिँदा येशूलाई राम्रो ताम हुन्छ यसु आए बस्नाले जीवन हाम्रो सफल बन्छ उनको पछि हिँड्नाले हृदय राम्रो ताम हुन्छ यसु आए बस्नाले जीवन हाम्रो सफल बन्छ उनको पछि हिँड्नाले खोलौ ढोका हृदयको यसु आइ बस्नलाई भलो हुन्छ सबैको जीवन दिँदा यसुलाई भलो हुन्छ सबैको जीवन दिँदा यसुलाई
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस् हामी प्रभुको नाममा स्वीकार गर्नेछौ प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ
यसु साथमा हुनाले खोलौ ढोका हृदयको यसु आइ बस्नलाई भलो हुन्छ सबैको जीवन दिँदा यसुलाई भलो हुन्छ सबैको जीवन दिँदा यसुलाई भलो हुन्छ सबैको जीवन दिँदा यसुलाई
प्रिय श्रोता यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो मित्र आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि मनमा कुनै प्रश्न जिज्ञासा सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन् अनुरोधमा पठाउन सक्छौ तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी नम्बर 2561 काठमाडौँ नेपाल इमेल twrnepal@yahoo.com साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 9847035679 एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी नम्बर 2561 काठमाडौँ नेपाल इमेल twr@yahoo.com एसएमएस को लागि मोबाइल नम्बर 9847035679 9847035679 यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ हाम्रो वेबसाइट यस प्रकार छ www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ हवस् त मित्र आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ तबसम्मलाई नमस्कार